نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. پیغام قرآن، قرآن پاک کا بنیادی پیغام کیا ہے؟ اس پر مبنی ایک سیریز ہے جس کا آج پہلا پارہ ہے. اس دعا کے ساتھ شروع کر رہے ہیں کہ اللہ ہمیں پورے پارے کرنے کی اور اس کے اوپر پھر بعد میں غور و فکر کرنے کی توفیق عطا فرمانا، کیونکہ جب کسی چیز کا مین پیغام سمجھ آ جاتا ہے تو پھر آپ اس پہ عمل کر بھی لیتے ہیں. ہم سب جانتے ہیں کہ قرآن پاک کتاب ہدایت ہے، اور اللہ سبحانہ تعالیٰ نے یہ کتاب بندوں کو زندگی کے ہی نہیں، دنیا کے بعد دوسری زندگی کے بھی مسائل کے حل کے لیے دی ہے. تو اگر ہم سمجھیں گے ہی نہیں تو عمل کیسے کریں گے؟ تو بعض دفعہ قرآن پاک کی بہت اور ساری چیزوں کے اندر اس کا پیغام چھپ جاتا ہے. تو یہ ٹو دی پوائنٹ سیشن ہوگا. حقیقت میں ان کے لیے ہے کہ جو واقعی اس قرآن سے فائدہ بھی لینا چاہتے ہیں اور اس کو آگے دینا بھی چاہتے ہیں. اس میں غور و فکر کرنے کے بعد جب آپ اور میں اپنی زندگی کو اس کے ساتھ لے کر چلیں گے تو انشاءاللہ تبدیلی بہت ساری آئے گی. تو ہم سب جانتے ہیں قرآن پاک کیا ہے؟ اللہ کا کلام. چند تمہیدی نکات سامنے رکھتے ہوئے ہم سورت فاتحہ پہ چلیں گے. بلا شبہ قرآن حکیم علم اور معلومات کا وسیع خزانہ ہے، یعنی اس میں کوئی شک نہیں. قرآن پاک پڑھنے کے بعد انسان کہنے پہ مجبور ہو جاتا ہے کہ ساری زندگی میں جو کتابیں پڑھ لیں اس کو ایک طرف کر دو اور دوسرے پلڑے میں اس کتاب کو رکھ دو تو میں نے زیادہ سیکھا. اور یہ جملہ میں نے بہت ساری ایسی بچیاں جو ماشاءاللہ کالج یونیورسٹیز سے فارغ شدہ بھی ہیں اور ابھی پڑھ بھی رہی ہوتی ہیں، ان کے منہ سے بھی سنا ہے. کب؟ جب پہلے پارے کی تکمیل ہوتی ہے اور ان کو خوش کرنے کے لیے بھی اور دوسروں کو ان کی خوشی میں شامل کرنے کے لیے جب شیئرنگ کروائی جاتی ہے تو اس میں اکثر یہی کہتی ہیں کہ اس ایک پارے میں وہ سیکھ لیا جو پچھلی پوری زندگی میں نہیں سیکھا. تو میں نے یہ چیز محسوس کی ہے، اس کے باوجود کہ قرآن پاک میں معلومات کا ایک وسیع مجموعہ ہے، خزانہ ہے، لیکن قرآن پاک محض معلومات کی کتاب نہیں بلکہ یہ کتاب ہدایت ہے. اور اس کی دلیل قرآن پاک میں ہے. ہم کہتے ہیں اہدنا الصراط المستقیم، تو اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ ذالک الکتاب لا ریب فیہ ہدی للمتقین. تو گویا کہ اس کتاب میں ہدایت کا پیغام ہے. اور ہدایت اخذ کرنے کے لیے بنیادی چیز جس کو آپ شرط کہہ لیں، کنڈیشن کہہ لیں، وہ اخلاص نیت ہے. یہ بالکل ایسے ہی ہے کہ کوئی اوپر سے پانی آپ پہ انڈیلنا تو چاہتا ہے لیکن آپ پینا نہیں چاہتے، آپ منہ نہیں کھولتے، یا گلاس میں ڈالنا نہیں چاہ رہے تو جگ میں سے کتنا ہی پانی کو آپ پہ ڈال دے وہ گلاس میں نہیں جائے گا، وہ آپ کے ہاتھ پہ گر جائے گا. بالکل اسی طرح نیت کیے بغیر جب ہم اس کتاب کو کھول لیتے ہیں تو کچھ ایسا ہی معاملہ ہوتا ہے. تو اللہ سے دعا کرتے ہیں کہ اللہ ہماری نیتوں کو سیدھا کر دیں. اور نیت جو ہے قبلے کی طرح ہوتی ہے، جس طرح نماز کے لیے قبلہ شرط ہے نا، آپ پوری نماز پڑھ لیں لیکن اگر آپ اس نماز سے پہلے نیت نہ کریں تو سب ضائع ہو جائے گا. بالکل اسی طرح اخلاص، اخلاص نیت کہہ لیجئے، یہ آپ کی وہ نیت ہے، آپ کا وہ نیویگیٹر ہے کہ جس میں ایڈریس ڈالنے کے بعد ہی آپ اس میں سے سفر کا آغاز کرتے ہیں. اور شروع میں اگر نیت سیدھی کر لی جائے تو پھر یہ ایک ہی دفعہ میں سیدھی ہونے والی چیز نہیں ہے، یہ وہ چیز ہے جس کو بار بار کرنا پڑتا ہے. زندگی میں کبھی بھی آپ نے اپنے لیے ہدایت کی دعا تو مانگی ہوگی؟ شعور کے ساتھ بات کر رہی ہوں، ورنہ تو ہم ویسے مانگتے ہیں اہدنا الصراط المستقیم. تو اس وقت بالکل اسی دعا کو سامنے رکھتے ہوئے کہیے، اے میرے مالک، تو نے میرے لیے ہدایت کا جو پیغام چھپا رکھا ہے مجھے اب اس کو اچھی طرح سے سمجھنے اور اس پہ غور و فکر کرنے کی توفیق عطا فرما. تو آئیے سورت الفاتحہ کو دیکھتے ہیں کہ اس میں کیا خزانے چھپے ہوئے ہیں. اللہ تعالیٰ نے اس کتاب میں آپ کے میرے لیے جو موتی رکھے ہیں اس کو چننے سے پہلے سب سے پہلی چیز تعوذ. اعوذ باللہ من الشیطان الرجیم. اے اللہ، میں شیطان مردود سے تیری پناہ میں آتی ہوں اور آتا ہوں. قرآن حکیم کی تلاوت کے آغاز میں ہم تعوذ پڑھتے ہیں، گویا کہ دوسرے لفظوں میں ہم اللہ تعالیٰ سے یہ کہہ رہے ہوتے ہیں کہ اے مالک، میں نے تیری کتاب کھولی ہے لیکن میرے دشمن کو یہ اچھا نہیں لگ رہا، تو مجھے ذرا اس کے شوشوں سے اور اس کے ہتھ کنڈوں سے بچا لینا، और मैं इस किताब में जो कुछ भी पढ़ने वाला हूँ, जो कुछ भी सीखने वाला हूँ, मैं उसको बिल्कुल वैसे ही लूँ जैसे कि तूने फरमाया। गोया कि दूसरे लफ्ज़ों में आप ये कह रहे होते हैं कि अल्लाह, मैं इस कुरान में से जो सुनूँ वो किसी की पसंद ना पसंद ना हो, वो किसी के अफकार ना हो, किसी के नज़रियात ना हो, बल्कि मैं इस किताब को यही सोच के पढ़ूँ और पढ़ाऊँ भी कल कि इसमें मेरी तरफ से कोई बात ना आए। और इस औज़ुबिल्लाह पढ़ने का हुक्म सूरत नहल की आयत 98 में भी है, फ़ैज़ा क़रातल कुरआन फ़स्तईज़ बिल्लाह, कि जब कुरान पाक की तिलावत करने लगो तो अल्लाह की पनाह में आ जाओ। और सच्ची बात है कि सूरत अल फातिहा में हम अल्लाह ताला से सिरात मुस्तकीम की दुआ करते हैं, और सिरात मुस्तकीम की दुआ करने से ही हम जन्नत में या अल्लाह की रज़ा पे नहीं पहुँचेंगे। ये ऐसे ही है, घर से निकलते वक्त एड्रेस आपने नेविगेटर में डाल लिया, बस नियत कर ली किधर जाना है, किस वक्त पहुंचना है क्या, लेकिन उसके बाद गाड़ी चलानी पड़ेगी, पेट्रोल डालना पड़ेगा और सो ऑन, जो आप सब जानते हैं सफ़र के साथ के लवाजमात हैं। बिल्कुल इसी तरह हम सूरत फातिहा में अल्लाह ताला से सिरात मुस्तकीम की दुआ तो करते हैं, लेकिन होता क्या है, इस दुआ की कबूलियत के लिए शर्त क्या है कि फिर हम कॉल से, फेल से, अपने दिल के इरादे के साथ अब इसके लिए सफ़र शुरू भी तो करें। और जूँ ही आप कुरान पाक खोलते हैं ना, तो शैतान भी हरकत में आ जाता है। सूरत अल अराफ आयत 16 में अल्लाह ताला फरमाते हैं कि शैतान सीधे रास्ते पर घात लगा कर बैठता है, और उसने तो खुद से कहा था कि मैं आऊँगा दाएं से और बाएं से। तो चुनाचे शैतान के हमलों से बचने के लिए हम तहव्वुज़ पढ़ते हैं। इस शऊर से कहिए, आऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, किसी भी तरह से कुरान पाक से फ़ायदा उठाने लगें, तिलावत की सूरत में या दौरे कुरान में सुनने के लिए, तफसीर की क्लास में, जब भी वहाँ बैठें फौरन नियत कीजिए। किस बात की कि हमने इससे फ़ायदा उठाना है, और किस तरह से उठाना है कि मैंने अपने आप को शैतान की निगाहों से बचा के रखना है। फिर इसी तरह उसके बाद हम पढ़ते हैं बिस्मिल्लाहिर्रहमानिर्रहीम, इसको तस्मिया कहते हैं, इसम से। कुरान हकीम की तिलावत के आगाज़ में तावुज़ के बाद तस्मिया पढ़ा जाता है, अल्लाह के नाम के साथ जिसकी रहमत में जोश है और जिसकी रहमत में तसलसल है। सवाल पैदा होता है क्यों, तो सबसे बड़ी दलील सूरत अलक की आयत नंबर 1, इक़रा बिस्मि रब्बिका, पढ़िए अपने रब के नाम के साथ। तो इंसानियत को हिदायत का जो पैगाम आया उसमें पहली चीज़ ही अल्लाह के नाम से पढ़ने की थी, और इसके अलावा इस पढ़ने की बहुत सारी चीज़ें हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसको पढ़ा, यानी ये मसनून है। फिर इसी तरह इससे बरकत हासिल की जाती है और इजाज़त भी ली जाती है। जैसे अगर आप किसी का फ़ोन लेना चाहें तो आप कहते हैं कि मैं आपका फ़ोन ले सकती हूँ, मैं एक कॉल कर लूँ, बस ये इजाज़त बिस्मिल्लाहिर्रहमानिर्रहीम में। इसीलिए कुरान पाक के शुरू में नहीं, हर काम के शुरू में, हत्ता के जानवर की गर्दन पे ज़िबा करते वक्त छुरी रखते हुए, और इसी तरह से दुआओं में मुख्तलिफ औकात में बिस्मिल्लाह पढ़ते हुए दुनिया से आखिरी सफ़र से जो वापसी आती है तो कब्र को मैयत में दफन करते वक्त भी बिस्मिल्लाह ही कहकर अला मिल्लति रसूलिल्लाह कहा जाता है। ये बहुत प्यारा कलाम है, इसकी तफसील तो आप अलग से सुने। अब चलते हैं सूरत अल फातिहा के मज़ामीन पे, एक हल्का सा तारुफ ले लीजिए। कुरान हकीम की इब्तिदा में ही सूरत फातिहा है, और अल फातिहा का मफहूम खोलने वाली, द ओपनिंग सूरा ऑफ कुरान, बड़ा मारूफ मानी है। हालांकि इस सूरत के कई नाम अहादीस में, तकरीबन 26 नाम इसके जमा किए जा चुके हैं, लेकिन सबसे मारूफ नाम फातिहा ही है। एक नाम बस बताऊंगी ताकि आजकल के इस हालात में जिसको आप लॉकडाउन कहते हैं, कोरोना वायरस कहते हैं, आपको सूरत अल फातिहा पढ़ने के अंदर और भी फवायद दिखे। और वो क्या है कि फातिहा का मानी होता है मुश्किलों को खोलने वाली, वे आउट, सल्यूशन। तो आज इस नियत से भी सूरत फातिहा पढ़िएगा कि एक दुआ है कि अल्लाह इन मुश्किलात में जिसमें तेरे बंदे शिकार हैं तू इससे निकलने का वे आउट बना दे। ये सूरत मुबारका 7 आयात पर मुश्तमिल है, जैसा कि हम सब जानते हैं। कुछ बिस्मिल्लाह को एक आयत कहते हैं तो वो बीच में एक आयत को जमा कर लेते हैं, और कुछ बिस्मिल्लाह को साथ मिलाकर इसको साथ करते हैं। लेकिन याद रखिए कि ये है बड़ी प्यारी सूरत, सबल मसानी कहा गया इसको, और दुनिया में कोई डॉक्यूमेंट, कोई लेटर, कोई पेपर, कोई न्यूज़पेपर इतना नहीं पढ़ा जाता जितना ज़्यादा सूरत अल-फातिहा पढ़ी जाती है। आप मलेशिया से लेकर अमेरिका, कनाडा तक अगर सूरज के साथ साथ घूमते रहें तो आप देखेंगे कि भी एक जगह से अजान पूरी हुई और नमाज शुरू हुई तो दूसरी जगह और दूसरी से तीसरी पे ये चलता ही जाता है सफ़र। और किस तरीके से जाता है कि एक वक्त आता है कि दुनिया के हर हिस्से में कहीं ना कहीं, यानी दुनिया में कहीं ना कहीं सूरत अल-फातिहा पढ़ी जा रही होती है। ये अल्लाह का कलाम है, अल्लाह ताला अपने काम नाम को भी ज़िंदा रखता है, अपने कलाम को भी वो हमसे बेहतर जानता है। तो ज़रूरत है इस बात की कि एक इंसान इस चीज़ से पूरी तरह फ़ायदा उठा ले। फिर अगली चीज़ देखिएगा कि ये सूरत है क्या। एक जुमला बोल दूँ तो बात समझ आ जाएगी कि इन आयात में दर हकीकत फितरत इंसानी की तर्जुमानी की गई है। इंसान अपनी फितरत के एतबार से अल्लाह ताला से मोहब्बत करता है। एक बच्चा हज़रत ईसा अलैहिस्सलाम की तरह बचपन में अगर बोलेगा तो इन्नी अब्दुल्ला ही कहेगा। तो सूरत अल-फातिहा पढ़ते वक्त आप जो बात पढ़ते और सुनते हैं ना, उसमें आप क्या देखते हैं? आप ये देखते हैं कि ये इंसान की फितरत की तर्जुमानी करती है। और वो क्या कि इंसान अपने आप को अल्लाह ताला के आगे मजबूर समझता है। इय्याक नअबुदु व इय्याक नस्तईन, आप कह सकते हैं कि जैसे ये कुरान है इसका जो पैगाम है यही इंसान की फितरत की तलब है। मिसाल दे देती हूँ कि आप खाना खाते हैं ना, ये तो नहीं होता ना कि खाना खाएं भूख लग रही है और खाना खाना हराम हो, प्यास लगती है गला छिल रहा है लेकिन पानी पीना हराम हो। बस यही बात है इसमें भी कि आपको मुझे अपने आप को इस चीज़ के साथ लेकर करने की ज़रूरत है कि मेरी फितरत की पुकार है सूरत अल-फातिहा का पैगाम क्या है, किस तरीके से है, कैसे हम इसको लेते और देते हैं, इसको कैसे समझते हैं। ज़रा से इसको महसूस कीजिए, सूरत फातिहा के टेक्स्ट पे चल कर देखिए तो आपको इसका ज़्यादा अच्छा अंदाज़ा होगा। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, कुल शुक्र और सना अल्लाह के लिए है जो तमाम जहानों का मालिक और परवरदिगार है। अर्रहमानिर्रहीम, वो बहुत ज़्यादा और मुसलसल रहम करने वाला है। मालिक यौमिद्दीन, बदले के दिन का मालिक। इय्याक नअबुदु व इय्याक नस्तईन, ए परवरदिगार हम तेरी ही इबादत करते हैं। सोचिए, हम तेरी ही इबादत करते हैं और तुझ ही से मदद मांगते हैं। इहदिनस सिरातल मुस्तकीम, हमको सीधे रास्ते की हिदायत दे। सिरातल लदीना अनअमता अलैहिम, रास्ता उनका जिन पर तूने इनाम किया। गैरिल मग़दूबी अलैहिम वलद्दाल्लीन, जिन पर न तेरा गज़ब हुआ और न ही वो गुमराह हुए। सात आयते हैं और अल्लाह और बंदे के बीच की एक कॉन्वर्सेशन है। क्या खूबसूरत अंदाज़ है कि जिसमें एक इंसान शुरू में अपने मालिक की तारीफ़ें करता है और उसके बाद अपने रब के सामने खुद को आजिज़ और कमज़ोर समझ के खड़ा करता है और फिर मांगने की चीज़ों में हिदायत की दुआ मांगता है। पूरी सूरत को अगर आप देखें एक नज़र में तो आपको इसमें एक चीज़ तो मिल ही गई होगी कि ये बंदे के राजो न्याज हैं अपने रब के साथ, मालिक के साथ बात करना जैसे दो दोस्त बात करते हैं, दो सहेलियां बात करती हैं। अल्लाह के लिए कोई मिसाल नहीं है लेकिन मेरे आप के लिए है। अगर आप सूरत फातिहा का जायज़ा लें तो पहली तीन आयतें अल्लाह ताला की हमदो सना और बड़ाई का बयान है। आयत नंबर 4 में अल्लाह और बंदे के दरमियान एहदो पैमान है, जैसे आप किसी भी मोहब्बत करने वाले के साथ कुछ वादे करते हैं। और आयत नंबर 5 से 7 में बंदे की इख्तियाज और दुआ है। दूसरे लफ्ज़ों में कह लें कि दुआ मांगने का तरीका सिखाया जा रहा है, सलीका सिखाया जा रहा है। आप खुद सोच कर देखिए इस चीज़ को कि किस तरीके से एक बंदा अल्लाह ताला के आगे बिछ नहीं जाता। दुनिया में भी किसी से कुछ मांगना हो तो हम एकदम तो नहीं मांगते, हम तो फौरन के फौरन उसके पीछे लगते हैं। क्या है पहली तीन आयतों में हमदो सना और बड़ाई, चौथी आयत अल्लाह और बंदे के बीच अहदो पैमान, और फिर बंदे की ज़रूरत। यानी जब एक इंसान के दिल में अल्लाह ताला की बड़ाई आ जाती है तो फिर वो तो यही कह सकता है कि मालिक तू ही सब कुछ है, तेरे हाथ में सब कुछ है। अगर आप 7 दफ़ा दिन में कम अज़ कम अगर ये आयत पढ़ते हैं, सूरत पढ़ते हैं, 17 बार तो पढ़ते ही हैं नमाज़ों में, شعور کے ساتھ پڑھیں گے تو کل سے اللہ تعالیٰ کے ساتھ تعلق محسوس ہوگا. اصل بات یہ کہ جو چیز بہت کامن ہو جاتی ہے نا, ہمیں اس کی قدر نہیں رہتی, اس کی ویلیو نہیں رہتی. ہم کہتے ہیں نا اویلیبل ہے نا, مل جائے گی لے لیں گے. تو اس وقت اس بات کو ذہن میں رکھیے گا, قرآن پاک کی یہ سورت سب سے زیادہ پڑھی جانے والی سورت ہی کیوں نہ ہو, آج بھی علم والے جب اس سورت کو کھول لیتے ہیں نا تو ختم کرنے کو دل نہیں کرتا. یہی کیفیت آپ کی میری نماز میں ہونی چاہیے, کیونکہ اس کے بغیر بات نہیں بنتی. یہ وہ چیز ہے کہ جو آپ کو مجھے اللہ تعالیٰ کا قرب دیتی ہے. آج ہماری نمازیں پھیکی کیوں ہیں؟ اس کی وجہ یہ ہے کہ ہمارا دھیان, ہم ایک وقت میں پتہ نہیں کتنے کام تو کر رہے ہوتے ہیں, تو فوکس ہو کے اس وقت بیٹھیے, سب چھوڑ دیجئے اور ایک دفعہ دل کی گہرائی سے کہیے الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. ایسے لگتا ہے کہ زبان سوکھتی نہیں ہے, ایک ہی کلمہ ہے زبان پہ, اللہ اللہ اور اللہ. اور رب کے ساتھ گہرا تعلق جوڑتا ہوا ایک انسان جب نماز میں یہ جملے بول دیتا ہے تو پھر ایسے ہی ہے جیسے اپنے کسی پیارے سے کال مل گئی, جس سے اتنی دفعہ بات ہو, کیا اس کی پسند ناپسند نہیں پتہ ہوگی, وہ اس وقت کس حال میں نہیں پتہ ہوگا. تو آج کے بعد آپ نے میں نے سورت فاتحہ جب پڑھنی ہے تو شعور سے پڑھنی ہے. اس کے بعد اگلی سورت ہے سورت البقرہ. اصل میں وہ اہدنا الصراط المستقیم اس دعا کی قبولیت ہے. ہم اہدنا الصراط المستقیم کہتے ہیں, اللہ تعالیٰ پوچھتے ہوں گے ریئلی آر یو سیریس, تمہیں ہدایت چاہیے, یو وانٹ ٹو بی گائیڈڈ؟ تو پھر ایک بات تو یاد رکھنا, اس کا تو ایک ہی راستہ کہ ذالک الکتاب لا ریب فیہ ہدی للمتقین. تو کہہ لیجئے کہ سورت فاتحہ میں مانگی ہوئی دعا کی قبولیت ہے سورت الفاتحہ. اللہ تعالیٰ فرماتے ہیں تم نے مجھ سے ہدایت مانگی ہے, یہ پکڑو پوری کتاب لے لو. آپ نے تو ایک لفظ کی چیز مانگی تھی, جیسے بہت پیاسا شخص کہتا ہے پانی 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 مانگتا ہے, یہ بھی نہیں کہہ پاتا پانی دے دے. ایک شخص جو گمراہیوں میں گمراہ ہو چکا تھا اور جب وہ دوسری طرف آتا ہے تو کیا ہوتا ہے, ہدایت کے اس سفر میں اللہ کی رحمت سے اس کو جب یہ کتاب ملتی ہے تو گویا کہ ایسے ہے کہ تیری زندگی کے سارے معاملات کی گائیڈ لائن ہے. کسی بھی اسکول میں آپ جائیں تو بچوں کو بک دی جاتی ہے, یہ وہ چیز ہوتی ہے جس کو آپ واقعی محسوس کرتے ہیں تو آپ کو اس کی اچھی سمجھ بھی آتی ہے. تو سورت فاتحہ کے جواب میں اللہ پوری کتاب آپ کو دیتا ہے, اور قرآن کھولتے ہی سورت فاتحہ کے بعد جب آپ سورت البقرہ کھولتے ہیں جو قرآن پاک کی طویل ترین سورت ہے, 286 آیات پر مبنی طویل ترین سورہ, 286 آیتیں ہیں. اس کو پڑھنے کے لیے آپ اگر 286 آیات کے لفظ کو مائلج سٹون پہ رکھیے گا, آپ کو اپنے شہر سے کسی ایسے شہر میں جانا ہے جو 2 گھنٹے کی مسافت پہ, اس کا نام لکھ لیجئے. اور اگر اس 2 گھنٹے کی مسافت پہ 286 ٹائم اس شہر کا نام لکھا ہو, اس شہر میں کیا ہوتا ہے, وہاں کا ماحول, وہاں کی اٹریکشنز ہوں, تو مجھے بتائیے کیا اس کے بعد آپ کے بھٹکنے کی کوئی امید ہے؟ کیا آپ اس کی جگہ کوئی اور راستہ لے لیں؟ اور آپ شہر میں جائیں تو آپ کو پتہ ہی نہ ادھر ہے کیا. کئی جگہ آپ کو ایسی بکلٹس ملتی ہے, اس شہر کے سارے مقامات دکھائے جاتے ہیں, تو آپ ایک جملہ لکھیے گا. پورا قرآن تو 6000 مائل اسٹون سے بھی زائد کا ہے, صرف سورت البقرہ میں 286 ٹائم اللہ تعالیٰ آپ کو ہنٹ دیتے ہیں, یو آر گوئنگ آن رائٹ وے, یو آر گوئنگ آن رائٹ وے, تم سیدھے راستے پہ. اور یہی بات اللہ نے اپنے نبی کو بھی کئی کئی جگہ, جیسے سورہ یاسین میں انک لعلی صراط مستقیم. تو یہ کتاب آپ کو بھٹکنے نہیں دیتی. اور سورت البقرہ پڑھتے ہوئے 2 گھنٹے تو لگ ہی جاتے ہوں گے نا تلاوت کے دوران. اگر آپ کو 286 آیات کی وجہ بھی سمجھ آ رہی ہو, کوشش کریں تو آپ دیکھیے گا کہ ہدایت کے بغیر نہیں پلٹیں گے. پھر یہ نہیں ہو سکتا کہ آپ ہدایت لیے ہوئے واپس آ جائیں, اس کے بغیر آ جائیں. آپ 2 گھنٹے دور سفر کر کے جاتے ہیں تو کچھ لینے جاتے ہیں نا, کسی کو ملنے جاتے ہیں نا, کوئی کام ہوتا ہے. کبھی ایسا بھی کوئی نہ سمجھ ہوگا جو 2 گھنٹے کی مسافت پہ جائے اور وہ کام کیے بغیر آ جائے, وہاں جا کے کہ پتہ نہیں کیا کرنا تھا. معذرت کے ساتھ آج ہمارا تعلق قرآن سے کچھ ایسا ہی ہے, کتنی دفعہ تو توجہ بھٹکتی ہے, اور پاؤں کتنی دفعہ تراوی میں اٹھتا اور بیٹھتا ہے, آدھا سپارہ نہیں سنا جاتا تلاوت کا. میں آپ کو تجربے کی بات بتاؤں, دورے قرآن میں پورا پارہ ہوتا ہے الحمدللہ, ایسے لگتا ہے 2.5 گھنٹے کدھر گئے. اور کل کی تراوی میں محسوس کر رہی تھی کہ एक एक दो दो रुकू पे मबनी तरावी भी कुछ बच्चों पे बोझल हो रही थी। तो बस इस बोझ को दूर करने के लिए इस किताब को समझना है। इस किताब को समझते हुए जब सूरत अल बकरा पे आते हैं तो इस सूरत के बारे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का एक इरशाद सुन लीजिए। लिकुल्ली शयिन सनामुन व इन्ना सनामुल कुरआनी सूरतुल बकरा। हर शय की एक चोटी होती है और कुरान की चोटी सूरत अल बकरा है। चोटी क्या होती है? हाईएस्ट प्लेस, टॉप मोस्ट। आप देखिए कि किसी भी चीज़ का सबसे ऊपर असर कहाँ तक जाता है। आप इमेजिन कीजिए किसी भी चीज़ को कोई गेंद फेंकता है, कहाँ तक उसका गेंद जाता है। पहाड़ के पास खड़े लोगों को मौका दिया जाता है, जाइए आप कहाँ तक जाते हैं। कितने हैं जो माउंट एवरेस्ट तक पहुँच जाए और कितने हैं जो बीच में चले जाएँ, इसके कई मुख्तलिफ माने हैं जो इस वक्त ज़रूरत नहीं। लेकिन बस इतनी बात याद रखिए कि अगर बुलंदियाँ चाहिए तो इस सूरत को समझना पड़ेगा। फिर अगली बात इसके बारे में नोट कीजिएगा कि मदनी सूरत है। मुसहफ में शुरू में आ गई ना, हालांकि तरतीब नज़ूल में हिजरत के फ़ौरन बाद नाजिल हुई और गज़वे बदर से पहले नाजिल हुई। इस सफ़र में आपको मैं इंशाल्लाह सूरतों का रब भी जोड़ूंगी। आप देखिए कि एक सवाल उठता है बहुत सारे लोगों के जहन में कि कुरान की छोटी सूरतें पहले क्यों नहीं, और अक्सर लोग कोशिश भी करते हैं कि 30वां पारा शुरू में पढ़ लें। एक तो छोटी सूरतें हैं, एक आसान लगती हैं और कुछ और बातें, और देखा जाए तो मक्की सूरतें पहले होनी चाहिए थी। तो हम सूरत बकरा खोलते हैं, इतनी बड़ी सूरत कितनी दफ़ा शुरू की तो कितनी दफ़ा छोड़ दी। तो आज यहाँ एक छोटा सा नुक्ता नोट कीजिए, शायद आप में से कुछ के लिए ये पहला ही मौका हो कि आप समझ लें कि कुरान पाक की ये तरतीब इल्हामी है। ये तरतीब नज़ूल में मक्की दौर से तो नहीं है, लेकिन मदनी दौर का जो तरतीब नज़ूल था उस तरतीब से यहाँ। बस मदीना में आने के बाद सबसे पहले जो सूरत नाजिल होती हुई दिखती है हिजरत के फ़ौरन बाद, वो गज़वा बदर से पहले के वक्त में ये सूरत अल बकर है। अगली सूरतों का भी बताती जाऊंगी। और सब जानते हैं कि गज़वा बदर मदीना आने के तकरीबन 1 साल कुछ महीने के बाद हुई। सवाल पैदा होता है कि अल्लाह ताला ने इस सूरत को इतने शुरू में क्यों रखा। तो इसके मजामीन पे ज़रा सी नज़र डालते हैं। सूरत बकरा के मजामीन का तजज़िया किस तरीके से कि आखिर इसकी तरतीब ये क्यों है। मैं एक छोटी सी मिसाल दूं क्योंकि मुझे आदत है मिसाल देने की। आप देखिए कि आप पुलाव पकाते हैं, प्याज भी डलता है, ऑयल भी डलता है, चावल भी डलते हैं, पानी भी डलता है। आप पकाएं पुलाव और सबसे पहले पानी डालें, फिर उसमें प्याज डाल दें, फिर वो ऑयल भी डाल दें, क्या पुलाव का रंग बनेगा? वो बिगार लगाने की खुशबू आएगी? नहीं आएगी। वो कुछ भी बन जाएगा, वो पुलाव नहीं बनेगा। तो क्या पता चला कि चीज़ों को उसके वक्त पे डालें। सब कुछ भी किसी को दे देना तो भी ज़रूरी नहीं कि वो वैसा ही बना ले। हत्ता के रेसिपी भी दे दीजिए ना, फिर भी नहीं एक जैसा बनता। हर एक के हाथ का अपना टेस्ट होता है। बिल्कुल इसी तरह कुरान पाक में क्या चीज़ कहाँ आनी थी ये अल्लाह सुबहाना तआला का फैसला है और उसने इसको किया है। तो सूरत बकरा शुरू में जो आती है इसकी बहुत बड़ी हिकमत है। ये सूरत असल में उम्मत मुस्लिमा को पिछली एक उम्मत की कहानियाँ सुनाकर उन कामों के करने से रोकने की सूरत है। बस पहला हिस्सा आयत नंबर 1 से 152 152 तक है पहला हिस्सा, यानी 1 से 152। ये 18 रुकू हैं। इनका खिताब साबिका उम्मत मुस्लिमा जिसको हम बनी इसराइल कहते हैं उनकी तरफ है, और तकरीबन ये दूसरे पारे का दूसरे रुकू तक है। इसके बाद अगला हिस्सा जो 153 से आखिर सूरत यानी 286 तक है, और रुकू वाइज देखें तो 19 से 40 है। ये है मौजूदा उम्मत मुस्लिमा यानी मुसलमानों से खिताब। तो पहली पूरी बात उनकी थी जिनको अल्लाह ने बहुत बड़ी जिम्मेदारी दी, उनको वर्ल्ड लीडर बनाना चाहा और उसके लिए बहुत बड़ी बड़ी नेमतें भी दी। कई बार अल्लाह की मदद उन पर आई लेकिन वो मकसद को भूलकर खाने पीनों के हरीस हो गए, जायकों के पीछे लग गए, दुनिया के पीछे लगे। अल्लाह ने उनको 3 बार पहले पारे में या बनी इसराइल कहकर वॉर्न किया, आमिनू कहकर दावत ईमान दी। जब वो ना माने तो फिर दूसरे पारे के शुरू में एक सेरेमनी होती है कि जिसमें उम्मत भी बदल गई, किबला भी बदल गया, लीडर भी बदल गए। तो गोया कि फिर आपके मेरे लिए ये 2 पारे सुनना बहुत ही फ़ायदेमंद होंगे। अब अगर थोड़ा सा इसका मजीद गहराई के साथ मुतालिया करें तो पहला हिस्सा जो 1 से 152 तक है, 18 रुकू हैं, इसको मजीद सब कैटेगराइज कीजिएगा। آیت نمبر 1 سے 39، یعنی پہلے 4 رکوع تمہیدی مضامین ہیں. ان میں کیا ہے؟ آیت 1 سے 20 تک اسلام کے حوالے سے 3 کردار، پکے مسلمان، پکے کافر اور منافقین ہیں. آیت 21 سے 29، 21 سے 29 قرآن حکیم کی دعوت، عبادات اور بنیادی عقائد کیا ہیں. اور آیت 30 سے 39، 30 سے 39 انسان کا منصب خلافت اور اس کے تقاضے ہیں. اسی طرح آیت نمبر 40 سے 123 جو 5 سے 14 نمبر رکوع پہ مبنی ہے، سابقہ امت مسلمہ سے براہ راست خطاب ہے، بنی اسرائیل کو پکارا جاتا ہے. آیت 40 سے 46 میں ان کو دعوت دی جا رہی ہے، یعنی سابقہ امت مسلمہ کے لیے دعوت ہے. اور جب انہوں نے کان ہی نہیں کھولے، فون ہی نہیں اٹینڈ کیا، کال اٹینڈ نہیں کی، تو پھر 47 سے 123 تک ان کے جرائم اور ان کے لیے ملامت ہے. اس کے بعد 124 سے 152، 15 سے 18 رکوع، جہاں سے خانہ کعبہ کی تعمیر کا تذکرہ شروع ہے، حضرت ابراہیم کی دعائیں ہیں، اور پھر آگے سیقول السفہاء من الناس میں قبلے کی تبدیلی ہے. تو یہاں آپ کہہ سکتے ہیں کہ تحویلی مضامین ہے، موضوع بدل جاتا ہے. تحویل قبلہ یعنی قبلے کی تبدیلی کا بیان بھی ہے، اور اس کے ساتھ امت کو بدلا جا رہا ہے، سابقہ امت مسلمہ کو معزول کیا جا رہا ہے، اور موجودہ مسلمانوں کو لوگوں کی امامت کا منصب دیا جا رہا ہے. یہ ایسی ہے جیسے ایک حکومت اچھا کام نہ کرے تو پھر فوج بیچ میں آتی ہے، مارشل لاء لگتا ہے، کچھ دن کے لیے سب کو سسپینڈ کر دیا جاتا ہے، اور اس کے بعد پھر دوسری چیزوں کو پیش کیا جاتا ہے. تو یہ ایک بڑا خوبصورت سمندر ہے. اس کو نظم قرآنی، ہمارا ایک سیریز ہے قرآن کا نظم جلی، اس میں مزید ڈیٹیل سے یہ سٹائل آپ لینا چاہیں تو الحمدللہ اس کے تقریباً 15 پارے ہم پڑھ چکے ہیں، آپ اس سے بھی فائدہ اٹھا سکتے ہیں. اب چلتے ہیں کچھ ہدایات کی طرف.